नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। सम्पत्ति शुद्धिकरण निवारणका मापदण्ड पूरा नगर्दा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची ग्रे लिस्टमा नेपाललाई समावेश गरिएपछि सरकारले यसबाट मुक्त हुन विभिन्न प्रयास थालेको जनाएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई आगामी दुई वर्षका लागि यस्तो सूचीमा समावेश गरेपछि सो समय अगावै बाहिरिने प्रयास नेपालको छ। आज हामी नेपाल ग्रे लिस्टमा पर्नुका कारण, यसको असर, यसबाट हट्न गर्नुपर्ने गृह कार्य लगायतका विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहाल। महानिर्देशकज्यू, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद, नमस्कार सर।
अब जसरी नेपाललाई ग्रे लिस्टमा राखियो, पुनः यो पटक पनि यसअघि पनि ग्रे लिस्टमा नेपाल परेको थियो, यो सामान्य अर्थमा बुझ्दाखेरि जुन खालको यो ग्रे लिस्टमा राखेको छ नेपाललाई, यसको अर्थ चाहिँ के बुझ्न सकिन्छ?
वास्तवमा सम्पत्ति शुद्धिकरणको विषयमा यो राष्ट्रिय चासोको साथसाथै यो अन्तर्राष्ट्रिय चासोको विषय रहेको कुरा अब धेरै पटक पत्र पत्रिका मिडियामा पनि आइसकेको छ। यो यसको सुरुवात विशेष गरेर 1989-90 दशकमा त्यो अवधिमा विशेष गरेर यो लागू पदार्थ ओसार प्रसार, मानव विघटन ओसार प्रसार र संगठित अपराध विरुद्धको यो ऐक्यबद्धताको सन्दर्भमा विश्वका धनी देशहरूले एउटा बनाएको एउटा संस्था जुन एफएटीएफ छ, जसले चाहिँ विश्वबाट यस्ता खालका अपराधहरूलाई निर्मूल गर्ने र यसले यसबाट प्राप्त भएका लाभहरू, आर्थिक लाभहरूलाई फेरि वित्तीय प्रणालीमा ल्याउन नदिने र यसले राज्य प्रणालीलाई चुनौती नदियोस् भन्ने सन्दर्भमा सुरु गरिएको यो जुन अभियान छ, यो जुन ऐक्यबद्धता छ, त्यसको पक्ष राष्ट्र 2002 नेपाल भएपछि नेपालले पनि यसलाई आफ्ना काम कारवाहीहरूलाई व्यवस्थित गर्दै गएको छ। हामीलाई सबैलाई थाहा छ 2005 एकपटक हाम्रो मूल्याङ्कन भएको छ देशको, त्यस पछाडि 2010 भएको छ र यो 2022 भएको छ। सुरुमा 2005-10 आउँदा यो 5-5 इभ्यालुएसन गर्ने चलन थियो, उनीहरूको प्रणाली त्यस्तो थियो। पछि उनीहरूले 10-10 इभ्यालुएसन गर्न थालेका छन्। एफएटीएफको हामी डाइरेक्ट मेम्बर नभए पनि एफएटीएफ स्टाइलको रिजनल बडी भन्छ, यो एसिया पेसिफिक ग्रुप अन मनी लन्ड्रिङ जो हाम्रो एसिया पेसिफिक क्षेत्रलाई त्यसले समेट्छ र त्यसको मेम्बर 2002 भएपछि हामीले आफ्ना ऐन कानुनहरू र संरचनाहरू बनाउन थाल्यौँ र यो 2010 गरेको इभ्यालुएसनमा पनि हाम्रा कतिपय प्रणालीहरू व्यवस्थित भइसकेका थिएनन् र उसले हामीलाई इन्क्रिज मोनिटरिङमा, सूक्ष्म निगरानीमा राखेर हामीलाई रिफर्मको लागि अलिकति गतिगति आयो, प्रेसराइज गरायो। वास्तवमा यो ग्रे लिस्टमा राख्ने भनेको पनि राज्यलाई एउटा अकाउन्टेबल बनाउने, प्रेसराइज गराउने र यसलाई रिफर्ममा लैजाने, वित्तीय प्रणालीको सुधार, वित्तीय प्रणालीको स्वच्छता र वित्तीय कारोबारहरूको पारदर्शितामा यसले विश्वास गर्छ, यो कुरामा यसले बढी फोकस गर्छ र कारोबारहरूमा अपारदर्शिता नहोस् र यसमा चाहिँ कसुरहरू नहुन् भन्ने कुरालाई बढी ध्यान दिन्छ र त्यो हिसाबले यसको काम कारवाही अगाडि बढिरहेको छ।
हजुर, अब विगतमा सन् 2010 पनि हामीलाई यो ग्रे लिस्टमा पारेको थियो र अहिले पनि फेरि त्यो अवस्था आएको छ। विगतमा भएका भनौँ न, यो परिसकेपछि भविष्यमा पनि फेरि यस्तो अवस्था नआओस् भनेर हामीले गर्नुपर्ने तयारी नगर्दा पुनः ग्रे लिस्टमा पर्नु परेको हो कि?
जस्तो यो चाहिँ निरन्तर सुधारको विषय भएको हुनाले र यसको आवधिक रूपमा यसको मूल्याङ्कन हुने भएको हुनाले मूल्याङ्कन नगरिकन हाम्रो अहिलेको स्ट्याटस थाहा हुँदैन थियो। 2022 त्यो टिमले आएर जुन मूल्याङ्कन गर्यो, त्यस पछाडि उसले 2023 रिपोर्ट दियो, त्यो रिपोर्ट दिँदा उसले 77 रिकमेन्डेड एक्सन्सहरू हामीलाई यो कामहरू तपाईँले गर्नुपर्छ भनेर हामीलाई 77 सुझावहरू दिएको थियो र त्यो सुझावलाई राखेर हामीले एउटा राष्ट्रिय कार्ययोजना बनायौँ र त्यो कार्ययोजना हामीले यो 2 कार्यान्वयनमा छौँ र त्यही कार्यान्वयनकै क्रममा उसले थप फलोअप रिपोर्टहरू अनि यो अब्जर्भेसन टाइम अवधिको रिपोर्टहरू पनि माग्यो, त्यो हामीले बुझायौँ। यसरी हेर्दै जाँदा हाम्रा एक्सन्सहरू धेरै नै एचिभ भइसकेका छन्, प्राप्ति भइसकेका छन् र थोरै एक्सन्सहरू हामीले गर्न बाँकी देखिएको छ। अहिले ब्रोडली हेर्दाखेरि 7 जति क्याटेगोरीमा हामीले काम गर्न बाँकी छ र यो काम चाहिँ तिमीहरूले गर्यौ भने तिमीहरूको वित्तीय प्रणाली सुधार हुन्छ, स्वच्छ हुन्छ भनेर उसले हामीलाई त्यो सूचीहरू दिएको छ र त्यसलाई हामीले एक्सन प्लानको रूपमा बुझ्छौँ त्यो कुरा र त्यसलाई चाहिँ ग्रे लिस्टमा राख्नुभन्दा पनि यो चाहिँ हजुरको नियमित एउटा अनुगमन र मूल्याङ्कनको प्रणाली भएको हुनाले यो राज्य प्रणालीको सुधारका क्रममा वित्तीय प्रणालीको सुधारका क्रममा आइराख्ने खालका आरोह अवरोहहरू हुन् र त्यही क्रममा मुलुकले आफ्नो विकास र आफ्नो अनुशासनलाई पनि अगाडि बढाइरहेको हुन्छ। सुरुवातदेखि अहिलेसम्म हेर्ने हो भने हामीले यो एएमएलको रिजाइममा धेरै ठूलो फड्को मारिसकेका छौँ। हामी साउथ एसियामै एसियामै अथवा वर्ल्डमै पनि एक लेभलको सुधार गर्ने अग्रणी मुलुकको रूपमा हामीले अगाडि बढाएका छौँ। हाम्रा वित्तीय प्रणालीहरूको अनुगमन गर्नका लागि सुपरभिजन गर्नका लागि हामीले एकदम प्रुडेन्ट टाइपका सिस्टमहरू नीतिहरू हामीले बनाएका छौँ। त्यसै गरी अनुगमन संयन्त्रहरू बनाएका छौँ। अनुसन्धानकै लागि पनि हामीले धेरै निकायहरूलाई यसमा जिम्मेवार बनाएका छौँ र हामीले अहिले पछिल्लो समय यो 10 वर्षको इतिहास हेर्ने हो भने यो सम्पत्ति शुद्धिकरणको अनुसन्धानबाट हामीले गरेका अभियोजनहरूको न्याय निरूपण हुँदा पनि यसले झन्डै 90% हाराहारीमा सफलता प्राप्त गरेको छ। त्यो हिसाबले हेर्ने हो भने हाम्रा अनुसन्धान अभियोजन र न्याय निरूपणका विषयमा पनि हाम्रो सफलता राम्रो छ र अहिले नै पनि अब वित्तीय प्रणालीको कुरा गर्दा राष्ट्र ब्याङ्क मार्फत बिमा धितो पत्र बोर्ड मार्फत अरू थुप्रै 23-24 रेगुलेटरहरू मार्फत भएको रेगुलेसनले पनि 10 वर्ष अगाडिको र अहिलेको वित्तीय प्रणालीलाई हेर्ने हो भने अहिले धेरै नै सुदृढ भएको छ। तथापि कामहरू गर्न बाँकी छ भन्ने म्यासेज चाहिँ अहिलेको यो सूक्ष्म निगरानीमा राखेको विषयले दिएको हो।
अब एफएटीएफले यहाँले उल्लेख गरे जस्तै विभिन्न 7 बुदामा चाहिँ अझै सुधार गर्नुपर्ने सुझाव दिएको छ, जसमा सम्पत्ति शुद्धिकरण सम्बन्धी बुझाइमा सुधार, ब्याङ्क तथा वित्तीय संस्थाहरू, सहकारी क्यासिनो घरजग्गा कारोबार क्षेत्रमा प्रभावकारी अनुगमन हुनुपर्ने लगायतका विषयहरू रहेका छन्। अब जुन खालका विषयहरूमा उसले अझै सुधारको आवश्यकतामा सुझाव दिएको छ, यो यी क्षेत्रहरूमा सुधार कतिको चुनौतीपूर्ण छ?
वास्तवमा यो जुन अहिले 7 क्याटेगोरीमा उसले हामीलाई एउटा एक्सटेन्स रिकमेन्डेसन गरेको छ त्यो विषयहरू हामीले 2022 रिपोर्ट 23 आइसकेपछि एक्सन प्लान बनाएर काम गरिरहेकै विषय हो। त्यसका हामीले रिपोर्ट र रिजल्टहरू पनि उसलाई सब्मिट गरि पनि रहेका छौँ। त्यसमा उसले अझै अलिकति इफोर्टहरू मागिरहेको छ, विशेष गरेर त्यसको 7 क्याटेगोराइज गर्ने हो भने सुरुवातमा उसले हाम्रो रिस्कको एसेसमेन्टहरू गर्नु र देशमा नेसनल रिस्क एसेसमेन्ट र सेक्टरल रिस्क एसेसमेन्ट गरेर कुन क्षेत्र चाहिँ बढी भल्नरेबल छ, कुन क्षेत्र चाहिँ बढी जोखिमपूर्ण छ, कुन कस्टमर चाहिँ बढी रिस्की छ त्यो कुरा पहिचान गर्नु र त्यसमा आधारित रहेर तपाईँहरूले आफ्नो काम कारवाहीलाई अगाडि बढाउनु भयो भने त्यो चाहिँ रिस्क बेस्ड एप्रोचमा जान्छ र त्यसले चाहिँ इनर्जी पनि कम खर्च हुन्छ र त्यसले चाहिँ फोकस्ड पनि हुन्छ हाम्रो काम कारवाही भन्ने हिसाबले उसले त्यो रिकमेन्डेसन गरेको छ। त्यो चाहिँ हामीले अहिले पनि गरिरहेको विषय हो र अहिले पनि हामी 2020 गरेको नेसनल रिस्क एसेसमेन्टकै रिपोर्टको आधारमा काम भइरहेछ। उसले खालि त्यसलाई अपडेट गरेर यो वर्ष पनि तपाईँहरूले रिस्क एसेसमेन्टलाई अपडेट गर्नुहोस् र आफ्नो स्टेक होल्डरहरूलाई यो सम्पत्ति शुद्धिकरणको जुन नियमनको अथवा अनुसन्धानको विषय छ त्यो विषयलाई जानकारी गराउनुहोस्, अवेरनेस एजुकेसन क्रिएट गराउनुहोस् भन्ने कुराहरू उसले गरिरहन्छ। त्यसको लागि हामीले धेरै प्रयासहरू गरिरहेछौँ। अहिले हामी त यो क्यापेसिटी डेभलपमेन्टका कार्यक्रमहरू पनि धेरै गरिरहेछौँ। हाम्रो अनुसन्धान निकाय रेगुलेसन रिपोर्टिङ इन्टिटी मात्रै नभएर जजेस ट्रेनिङहरू पनि हामीले गर्न थालेका छौँ। यसपटक त नेपाल सरकारले सम्पत्ति शुद्धिकरण निवारण विरुद्धको राष्ट्रिय दिवसै घोषणा गरेर माघ 14 देशव्यापी रूपमा हामीले त्यो कार्यक्रम गऱ्यौँ। त्यसले पनि देशव्यापी रूपमा एउटा अवेरनेस एजुकेसन क्रिएट गरेको छ। त्यसको रिपोर्टिङ अझै हामीले त्यहाँ पठाइसक्दाखेरि त्यसले पनि एउटा रिजल्ट दिन्छ जस्तो मलाई लाग्छ। त्यो हिसाबले काम हुँदैछ त्यो पहिलो रिकमेन्डेसनको हकमा। दोस्रो तेस्रोमा विशेष गरेर प्रिभेन्टिभ मेजर्स र रेगुलेसनको कुरालाई उसले बढी फोकस गरेको छ। प्रिभेन्टिभ मेजर्समा रिपोर्टिङ इन्टिटीहरू जो ब्याङ्क वित्तीय संस्था जहाँबाट कारोबार ब्याङ्किङ कारोबार सुरु हुन्छ तिनीहरूलाई हामी रिपोर्टिङ इन्टिटी भन्छौँ, जसलाई हामी एउटा सेफगार्डको हिसाबले अथवा भनौँ यो त्यसको भनौँ न प्रिभेन्टिभ मेजर्सको हिसाबले ती रहेका हुन्छन् र तिनीहरूलाई रेगुलेसन गर्न तिनीहरूलाई चाहिँ वाच गर्न को लागि रेगुलेटरहरू रहन्छन्। राष्ट्र ब्याङ्क बिमा धितोपत्रहरू जुन छन् तिनीहरूको पनि क्षमता विकास गर्ने सन्दर्भमा राष्ट्र ब्याङ्कमा पनि यसपटक हामीले एएमएलको सुपरभिजन डिभिजन भन्ने छुट्टै एउटा डिभिजन क्रिएट गरेको हुनाले यसपटकदेखि त्यो एएमएलको छुट्टै सुपरभिजन हुन्छ। त्यति मात्रै नभएर हामीले यसपटकको ऐनमा संशोधन गरेर एएमएलकै अडिट पनि गराउनुपर्छ भन्ने हामीले त्यो व्यवस्था गऱ्यौँ। फिट एन्ड प्रोपर टेस्ट भन्छौँ हामी ती हाम्रा प्रणालीहरू हाम्रा नीतिहरू एएमएललाई चाहिने उपयुक्त छन् कि छैनन् त्यो बमोजिमका नीतिहरू बनेका छन् छैनन्, पोलिसीहरू बनेका छन् कि छैनन् भनेर त्यो खालको पनि टेस्ट गर्ने, अडिट गर्ने पनि हामीले प्रणाली बनाएका छौँ। त्यो हिसाबले त्यसले पनि हामीलाई अब अगाडि बढ्न यो ग्रे लिस्टबाट निस्किनलाई सपोर्ट गर्छ। त्यसै गरेर रेगुलेसनको क्रममा हामीलाई ठुलो समस्या, यो सहकारी क्षेत्रमा रेगुलेसनको समस्या देखिएको थियो। सरकार तीन तहमा विभाजित भइरहँदा, संघीयता कार्यान्वयन गरिरहँदा सहकारीको नियमनको विषय हामीलाई अलिकति चुनौतीपूर्ण र अनुकूल जस्तो थियो। त्यो विषयलाई सरकारले यसपटक एउटा नियमन प्राधिकरणको जुन कन्सेप्ट लिएर आयो त्यसलाई इस्टेब्लिस गराइरहेछ। त्यसले पनि अब सहकारी क्षेत्रको नियमनमा हामीलाई ठुलो एउटा फड्को मारेको छ भन्ने मलाई लाग्छ। त्यसरी हामीले नियमनलाई पनि अगाडि बढाउँदैछौँ भने अनुसन्धानको सन्दर्भमा पनि हामीले विगतमा बाट सिकेका प्र्याक्टिसहरूलाई अहिले इम्प्लिमेन्टेसन गरेर हामीले 13 निकायहरूलाई चाहिँ अनुसन्धानको जिम्मेवारी बाँडफाँड गरेका छौँ र तीबाट अहिले धेरै अनुसन्धानका कामहरू अगाडि बढेका छन्। यो 15 जति अनुसन्धान भए ती अनुसन्धानको झन्डै आधा जति अनुसन्धान यो वर्षै मात्रै अभियोजन हुने गरेको तयारीमा अगाडि बढेको छ। त्यो हिसाबले पनि हाम्रा आधारहरू र यो कारणहरू चाहिँ यो ग्रेन लिस्टबाट निस्कनका लागि पर्याप्त छन् र त्यो अनुसार हामीले प्रयास गरिरहेछौँ भन्न सकिन्छ।
अब नीतिगत सुधारको कुरा यहाँले गर्नुभयो, यसबाट यो सूचीबाट निस्कन नीतिगत सुधारको आवश्यकता पनि महसुस गरिएको छ। नीतिगत सुधारतर्फ हाम्रा आवश्यकताहरू के कस्ता छन् र भइरहेका नीतिहरूलाई नै कडाईका साथ पालना गर्ने हो भने यो सूचीबाट निस्कन सकिन्छ?
वास्तवमा यो सूचीबाट निस्कनको लागि मैले अघि पनि भने हाम्रो प्रयास 2023 सालमा जब उनीहरूले रिपोर्ट दिए, हामीलाई सुझाव दिए, त्यसपछि नै हामीले एक्सन प्लान बनाएर क्याबिनेटबाट स्वीकृत गराएर त्यसमा हामी लागिरहेछौँ। त्यो हाम्रो जहाज उडिरहेकै छ, त्यो हाम्रो प्रोसेस त्यहाँ चलिरहेको छ। त्यो चलिरहेकै क्रममा उनीहरूले अझै तिमीलाई इफोर्ट बढाऊ भन्ने हिसाबले गरेको हुनाले त्यो हामीले अहिले चाहिँ यो उनीहरूको रिकमेन्डेसनलाई पनि राखेर त्यसलाई फेरि हामीले एक किसिमले वन गरेर अगाडि बढ्दा यो त्यति अप्ठ्यारो विषय चाहिँ छैन। तर पनि अब निकायहरू बिचको कोर्डिनेसन र निकायहरू बिचमा यो यो विषयको अलिकति अपनत्व र यसलाई चाहिँ जुन एक्सपिडाइट गर्ने विषय छ त्यसमा चाहिँ लाग्नै पर्ने विषय छ। वास्तवमा यो कुनै एफएटिएफलाई अथवा एपिजीलाई रिपोर्ट बुझाउनको लागि गर्ने सुधार नभएर यो चाहिँ वित्तीय प्रणालीको सुधार, वित्तीय स्वच्छताको सुधार र हाम्रो मुलुकमा जस्तो हामीलाई एएमएलका सन्दर्भमा देश विश्वव्यापी रूपमै भन्छौँ हामी, जस्तो संगठित अपराधका कुराहरू, भ्रष्टाचारका कुराहरू, दास ओछलीका कुराहरू, मानव विघटन लागू पदार्थ ओछार पछार, यो वन्यजन्तु ओखटु पार लायकका यी ओछार पछारका विषयहरू, यो विश्वव्यापी रूपमा देखिएका यी समस्याहरू यीहरू हुन्, यी चुनौती हुन्, यी किसिमका वित्तीय अपराधहरू हुन्। यी अपराधहरू न्यूनीकरण गर्ने र यो अपराधबाट प्राप्त भएका सम्पत्तिहरूलाई वित्तीय प्रणालीमा छिराएर फेरि वित्तीय प्रणालीको दोहन गर्ने र राज्य प्रणालीलाई नै चुनौती दिने जुन खालको यो एउटा भिसियस सर्कल, यो अपराधिक खालको सर्कल रहन्छ, यो सर्कललाई ब्रेक गर्ने र यसलाई न्यूनीकरण गर्ने यो प्रयास भएको हुनाले यो एउटा खालि एएमएलको विषय मात्रै कुरा गरेर यो विषयहरू सबै टुङ्गिँदैन, यसलाई सबै क्षेत्रमा, सबै क्षेत्र वर्ग लिङ्ग यो खालकामा काम गर्ने सरकारवालाहरूको एक किसिमको चाहिँ यसमा चाहिँ इफोर्ट जरुरी हुन्छ र त्यो काममा चाहिँ यो अहिले दिएको सुझावले यसलाई एउटा सेन्सिटाइज पनि भएको छ जस्तो मलाई लाग्छ।
अब 2 लागि यो सूचीमा नेपाल परेको छ र यो 2 अगावै नेपाल चाहिँ यसबाट बाहिरिनुपर्छ र बाहिरिने प्रयास विभिन्न तवरबाट भइरहेको छ, यहाँले पनि उल्लेख गर्नुभयो। तथापि अब हाम्रो प्रयास एकातिर छँदैछ, अब यो सूचीमा परिसकेपछि हामीलाई पर्ने जोखिमहरूको आकलन चाहिँ कसरी गर्न सकिन्छ?
वास्तवमा यो जुन अहिले इन्क्रिज मोनिटरिङ भनेर उसको भाषामा भनिन्छ, यो अब हाम्रो बोलीचालीको भाषालाई ग्रे लिस्ट भने तापनि यो सूक्ष्म निगरानीको विषय हो र यो निगरानीमा रहँदा हामीले आफैले आफ्नो कार्यविधि, आफ्नो कार्ययोजना बनाएर कार्यान्वयन गरिरहेको सन्दर्भमा उनीहरूले नै हाम्रो कार्ययोजना बनाइदिने र हामीलाई कार्ययोजना बमोजिम काम गर्नको लागि जुन एउटा प्रेसराइज गर्ने, इम्पोज गर्ने काम गरेको छ, त्यसले डेफिनेटली हाम्रो निकायहरू सरकारवालाहरूलाई एक किसिमको प्रेसर त फिल भएको छ, त्यसले एउटा सेन्सिटाइज पनि भएको छ, अकाउन्टेबिलिटी पनि बनाएको छ। त्यो काम भएको हुनाले पहिलेको भन्दा, हिजोको भन्दा आजका दिनमा र भोलिका दिनमा केही न केही यसले अझ एक्सपिडाइट लिन्छ भन्ने मलाई लाग्छ। त्यो हिसाबले यो अहिले भएको सुधारको लागि जुन प्रयास भएको छ त्यो एउटा राम्रै प्रयास भएको छ। अब यो ग्रे लिस्टबाट निस्किने विषयमा वास्तवमा यो हाम्रो तर्फबाट ती निकायहरूलाई एपिजी एफएटिएफसँग हाम्रो के सल्लाह, हाम्रो रिकमेन्डेसन थियो भने यति एक्सचेन्ज गर्नको लागि हामीलाई 2 आवश्यक पर्दैन, किनभने हामीले 77 एक्सचेन्जलाई उनीहरूले दिएको सुझावलाई हामीले एक डेढ वर्ष दुई वर्षमा यो पछिल्लो समयमा जुन कामहरू गरेर देखाइरहेका छौँ त्यो हिसाबले यो समय यसलाई दुई वर्ष आवश्यक पर्दैन, हामी बढीमा एक वर्षमै यो कामलाई फत्तै गर्छौँ भनेर पनि हामीले कुरा गरेका थियौँ। त्यो हिसाबले उनीहरूले एक वर्षमा काम सक्नको लागि यो दुई वर्ष लेखेर पनि केही फरक पर्दैन, तपाईँहरूले आफ्नो काम गर्न सक्नुहुन्छ र रिपोर्टहरू बुझाउन सक्नुहुन्छ भनेको हिसाबले पनि हाम्रा सबै कामहरू अहिले द्रुत गतिमा अगाडि बढिरहेका छन् र यो आएको एक्सन प्लानलाई हामी त तत्काल त्योभन्दा अगाडि नै मिट गर्ने चाहिँ एउटा वातावरण अथवा एउटा आशा एउटा आधार चाहिँ बन्दैछ।
त्यसो भए नेपाल यो दुई वर्ष अगावै जुन यो ग्रे लिस्टमा राखिएको थियो योबाट चाहिँ मुक्त हुन्छ यो विश्वास गर्न सकिन्छ?
सकिन्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालसँग कुराकानी गरिरहेका छौं। विशेष गरी सम्पत्ति शुद्धिकरण निवारणको मापदण्ड पूरा नगर्दा नेपाल अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची ग्रे लिस्टमा परेको छ र यो ग्रे लिस्टमा परिसकेपछि यो ग्रे लिस्टमा पर्नुका कारण यसबाट हट्न नेपालले गरिरहेका प्रयासहरूका सन्दर्भमा हामीले कुराकानी गरिरहेका छौं। अब हाम्रो मुलुकले यति बेला यसै पनि आर्थिक गतिविधिमा कठिनाईको सामना गर्नु परिरहेको छ, यस्तो बेलामा ग्रे लिस्टमा पर्नु भनेको आफै पनि अर्थतन्त्र थप कमजोर हुने अवस्था हो भनेर अर्थतन्त्रका विश्लेषकहरूले विश्लेषण पनि गरिरहेका छन्। अर्कोतर्फ हाम्रो औपचारिक अर्थतन्त्र भन्दा नि अनौपचारिक अर्थतन्त्र हावी हुँदा जुन खालको पारदर्शिता अर्थतन्त्रमा हुनुपर्ने हो, जुन खालको यो सूची चाहिँ जुन खालको सूची तयार गरिन्छ त्यो सूचीको मापदण्डमा पूरा नहुने अवस्था अहिले पनि आइरहेको सन्दर्भमा अब सम्पत्ति शुद्धिकरणको सवाल चाहिँ अहम बनेको छ नेपालको सन्दर्भमा। अब यो सम्पत्ति शुद्धिकरणको विषय छ, अब अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयको माताहतमा सम्पत्ति शुद्धिकरण यो विभाग गएको छ, अनुसन्धान विभाग, यसको पक्ष विपक्षमा पनि विभिन्न तर्कहरू आइरहेका थिए। अब विभागले चाहिँ अहिले के गर्दैछ, कसरी कामहरू अगाडि बढाउँदैछ?
वास्तवमा 2080 साल चैत्र 30 गते सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी जुन ऐन छ 2064 त्यसमा एउटा ठूलो संशोधन भएको छ गत वर्ष चैतमा। त्यो संशोधनले सम्पत्ति शुद्धिकरणका क्षेत्रमा धेरै रिफर्महरू गरेको छ। त्यसले मैले अघि नै भने यो रिपोर्टिङ इन्टिटीहरू रेगुलेसनहरू वास्तविक धनीका विषयहरूका विषयमा धेरै ठूलो चेन्ज ल्याएको छ। त्यही क्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानको विषयमा पनि त्यो ऐनको संशोधनले एउटा ठूलो चेन्ज ल्याएको छ, जुन चेन्जले साबिकमा सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्दै आएको सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारीलाई अहिले धेरैवटा निकायहरूमा विन्यास गरिएको छ। त्यो हिसाबले पछिल्लो समय चैत्र 30 पश्चात सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आफैले उजुरीहरू लिएर अथवा अनुसन्धानका कामहरूलाई अगाडि बढाउने गरी काम गर्ने गरेको छैन र अहिले विशेष गरेर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विगतमा रहेका उजुरीहरूको फरचोट गर्ने एउटा जिम्मेवारी पाएको छ भने अन्य निकायहरू जो अनुसन्धान निकायहरूको रूपमा तोकिएका छन् जसको भ्रष्टाचारसँग सम्बन्धित अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ र त्यसले नै सम्पत्ति शुद्धिकरणको पनि अनुसन्धान गर्ने गरी तोकिएको छ। त्यसै गरी राजस्व छलीको विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्छ र सम्पत्ति शुद्धिकरणको अनुसन्धान पनि राजस्व अनुसन्धान विभागले नै गर्ने गरी तोकिएको छ। त्यसै गरी नेपाल प्रहरीले धेरै खालका ठगी इन्साइडर ट्रेडिङदेखि लिएर ब्याङ्किङ कसुरहरूको अध्ययन अनुसन्धान गर्छ, जुन प्रारम्भिक अनुसन्धान गर्ने निकायले नै सम्पत्ति शुद्धिकरणको थप अनुसन्धान पनि गर्ने गरी काम तोकिएको हुनाले विभागले ती अनुसन्धानहरूको समन्वय गर्ने काम, संयोजन गर्ने काम र त्यसलाई आवश्यक पर्ने टेक्निकल ब्याकस्टपिङ गर्ने कामहरू चाहिँ यो विभागले गर्ने गरी अहिले पछिल्लो संशोधनले विभागलाई त्यो खालको एउटा एक्सपर्टिज सेन्टरको रूपमा र कोअर्डिनेसन एजेन्सीको रूपमा यसलाई विकास गर्न गइरहेको छ र त्यसैको इनलाइन विथ गरेर हामीले नियावलीमा पनि प्राविधिक समितिहरू गठन गरेर त्यसलाई अगाडि बढाएका छौँ र पछिल्लो समय जुन अघि मैले त्यहाँ निवेदन गरे जस्तै यो नेसनल रिस्क एसेसमेन्टको विषयहरू र रिस्कका कोअर्डिनेसनहरू अनि अन्डरस्ट्यान्डिङको लेभलहरूलाई देशव्यापी रूपमा सरकारवाला जो सम्पत्ति शुद्धिकरण निवारणमा काम गरेका गरिराख्नुभएका सरकारवालाहरूलाई यो एउटा एजुकेसन गर्ने, अवेरनेस गर्ने, रेस्पोन्सिबल बनाउने विषयहरूको जिम्मेवारी पनि विभागले गर्ने गरेको तयारी र हाम्रा प्रस्तावहरू त्यसरी अगाडि बढेका छन्।
हजुर, अब अहिले पनि स्रोत नखुलेका भनौँ न, यो लगानी नेपालमा भित्रिएको र यो क्षेत्र चाहिँ विशेष गरी आर्थिक क्षेत्र चाहिँ स्रोत नखुलेको रकमबाट परिचालित भएका कुराहरू आइरहेका छन्। अब कतिपयले यो 500 र 1000 नोटमा चाहिँ प्रतिबन्ध लगाउनु पर्यो, जसका कारण चाहिँ यो समस्या केही हदसम्म समाधान हुन सक्छ भनेर संसदमा समेत त्यो सांसदहरूले विचार राखेको अवस्था पनि छ। अब यसलाई हेर्दा चाहिँ कसरी हेर्न सकिन्छ? अब विभागको महानिर्देशकको जिम्मेवारीमा रहेर यहाँले हेर्दै गर्दा यो अहिले देखिएका समस्याहरू त्योबाट चाहिँ समाधान हुन सक्छ?
वास्तवमा वित्तीय कारोबारहरूको अपारदर्शिताको कारणले गर्दा आउने त्यस्ता खालका जुन शंका उपशंका आरोप प्रत्यारोपहरू समाजमा जहाँसुकै पनि रहन्छन् र हाम्रो जस्तो मुलुक जहाँ त्यत्रो ठूलो आर्थिक गतिविधि नभएको एउटा सानो संरचना सानो संस्था सानो जीडीपी भएको देश भएको हुनाले ठूला ठूला स्क्यान्डल र क्राइमहरू नेपालमा हुन्छन् भन्ने अनुमान गर्न सकिँदैन। तर पनि अब नेपालको जुन आफ्नो आर्थिक गतिविधि छ आफ्नो कार्यप्रणाली छ त्यसमा हामीले गरेका जुन अहिले सेफगार्ड मेजर्सहरू छन् जति पनि हामीले वित्तीय प्रणालीलाई सुरक्षित राख्नका लागि अहिले हामीले केवाईसी प्रणालीहरू सिडिडी प्रणालीहरू जुन मेजर्सहरू अप्नाएका छौँ ती अक्ति प्रणालीहरूले धेरै हदसम्म काम गरेका छन् र कतिपय विदेशबाट प्राप्त हुने लगानीका विषयमा पनि निगरानी गर्ने हाम्रा पर्याप्त संरचनाहरू छन् र त्यसको लागि सस्पिसियस ट्रान्जेक्सन रेकर्डहरू रिपोर्टहरू प्राप्त लागेमा त्यसको रिपोर्टिङ गर्नको लागि हामीले एफआईयु गठन गरेका छौँ। एफआईयुले त्यो एसटिआरहरूको जुन विश्लेषण गर्छ र आवश्यक पर्यो भने अनुसन्धान गर्छ, अनुसन्धानबाट कतिपय रिपोर्टहरूलाई हामीले अभियोजन पनि गरेका छौँ, न्यायको कठघरामा पनि ल्याएका छौँ। त्यो हिसाबले यो नेपालको मात्रै चरित्र नभएर विश्वव्यापी रूपमा जुनसुकै देशमा पनि वित्तीय अपराधहरू भइरहने र त्यसलाई नियन्त्रण गर्ने शक्ति सामर्थ्य र संरचनाहरू पनि लागिरहने जुन प्रणाली छ त्यसको दोहोरो त्यो ट्रेड अफमा हामी पनि छौँ र हामीले पनि त्यो काम अहिले गरिरहेका छौँ। मलाई जहाँसम्म लाग्छ अहिले नेपालको अर्थतन्त्र अब यो कोभिडको कारणले पनि धेरै खालका शिथिलताहरू ल्यायो, एग्रिगेट डिमान्डहरू घटायो, त्यसपछि अन्य यो विश्वव्यापी रूपमा देखिएका शिथिलताहरूले पनि हामीलाई छोएको छ। त्यो हिसाबले हाम्रा आयातहरू धेरै घटेका छन् र आसो वृद्धिमा धेरै चुनौती थपिएको छ। त्यो हिसाबले वित्तीय प्रणाली एक किसिमको दबाब सिर्जना भएको सन्दर्भमा वित्तीय प्रणाली सुधारका लागि अन्य देशहरू गरेको प्रायस्पिसलाई चाहिँ हामीले पनि गर्दा हुन्छ भन्ने खालको एक्सपर्ट ओपिनियनहरू आउनु स्वाभाविक हो। तर तत्काल त्यस्ता खालका नोटबन्दीका विषयहरू अथवा त्यस्ता कामहरू गरिहाल्नुपर्ने अवस्था चाहिँ देखेको छैन भन्ने पनि विज्ञहरूको बुझाइ छ।
अब हाम्रो नियमनकारी निकायहरू जो चाहिँ प्रत्यक्ष रूपमा अर्थतन्त्र वित्तीय प्रणालीसँग जोडिएका हुन्छन्, नियमनकारी निकायहरू जसरी बलियो हुनुपर्ने हो, बलियो बनाइनुपर्ने हो, उनीहरू चाहिँ कमजोर भएका छन्, कमजोर बनाइएको छ, जसका कारण चाहिँ नेपालले यो अवस्था भोग्नु पर्यो भनेर टिप्पणी पनि गरिएको छ।
वास्तवमा हामी संस्थाहरूलाई दह्रो बलियो बनाउने कुराहरूमै हामी लागिरहेका हुन्छौँ। राज्य प्रणालीले जहिले पनि संस्थाहरू बलियो बनाउन खोजिरहेको हुन्छ, बनाउने प्रयास गरिरहेको हुन्छ। त्यसको उद्गम स्थल भनेकै कानुनको निर्माण हो। कानुनहरू मार्फत रेगुलेटरहरूलाई स्वायत्त बनाउने र उनीहरूले आफ्नो निच्छन्द तरिकाले आफ्ना कामहरू गर्न सक्ने गरी हामीले ऐनहरू बनाएका हुन्छौँ र त्यही अनुसार कानुन गरिरहेका हुन्छौँ। तर कहिलेकाहीँ हाम्रो जस्तो देशमा यो रेगुलेटरभित्र पनि हु रेगुलेट्स द रेगुलेटर भन्ने एउटा कन्सेप्ट चाहिँ कहिलेकाहीँ देखा पर्दो रहेछ र त्यसको लागि पनि हामीले रेगुलेटरहरूको पनि समन्वय गर्ने संयन्त्रहरू पछिल्लो समय निर्माण गर्दै गएका छौँ, जसले चाहिँ जस्तो उदाहरणको लागि सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित रेगुलेटरहरू 26 एजेन्सीहरू छन्, ती एजेन्सीहरूलाई पनि कोर्डिनेसन गर्ने रेगुलेसनै गर्ने भन्यो भने त्यसले अर्को अर्थ लाग्छ। त्यस कारणले रेगुलेटरहरूको कोर्डिनेसन गर्नको लागि चाहिँ राष्ट्रपतिका गभर्नर साहबको संयोजकत्वमा रेगुलेटरहरू सदस्य रहने गरी त्यस्तो समितिहरू बनाएर काम गरेका छौँ। अनुसन्धानकै पनि हामीले अनुसन्धान निकायहरूको एउटा कोर्डिनेसन एजेन्सी भनेर हामीले महानिर्देशक कार्यालयको नायब महानिर्देशकज्यूको संयोजकत्वमा त्यो समिति बनाएका छौँ। त्यो हिसाबले एउटा रेगुलेसनको पनि रेगुलेसन कोर्डिनेसनको जिम्मेवारी हामीले लगाएका छौँ, त्यो अनुसार समेत बनाएका छौँ। तथापि रेगुलेटरहरूले जति काम गर्नुपर्ने हो त्यो काम गर्न नसकेको कुरा चाहिँ यो अहिलेको रिपोर्ट अहिलेको एक्सन्समा पनि देखिएको छ र त्यसलाई हामीले अझै अगाडि बढाउनु पर्नेछ। मैले अघि नै निवेदन गरेँ, सहकारी क्षेत्रको रेगुलेसनमा केन्द्रले गर्ने हो कि प्रदेशले गर्ने हो कि पालिकाले गर्ने हो भन्ने कन्फ्युजन हुँदाहुँदै हाम्रो 8 वर्ष बित्यो। यो 7-8 वर्ष बितेको हुनाले हाम्रो सहकारी क्षेत्रमा धेरै खालका समस्याहरू उल्झनहरूदेखि अहिले हामीले धेरै मुद्दा मामिला एकदम विषय हामी सुनि रहेका छौँ। हो त्यसलाई नियमन गर्नको लागि यसपालि हामीले सहकारी नियमन प्राधिकरण बनायौँ। हो त्यसरी नयाँ नयाँ एजेन्सीहरू बनाएर सशक्त बनाउँदै लैजानुपर्ने अवस्था छ। अहिले विशेष गरेर क्यासिनो क्षेत्रमा र यो रियल इस्टेट घर जग्गा कारोबार क्षेत्रमा अनुगमनलाई बढाउनु पर्ने विषय अहिलेको सुझावमा पनि आएको छ र त्यसलाई पनि अहिलेको रेगुलर विभागहरू मार्फत गरिरहेको अनुगम अनुसन्धान जुन सुपरभिजन छ त्यसले पर्याप्त भएको छैन कि भन्ने
हस् महानिर्देशकज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद।
हामी कुराकानी गर्दैथ्यौं सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालसँग। विशेष गरी सम्पत्ति शुद्धिकरण निवारणका मापदण्ड पूरा नगर्दा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची ग्रे लिस्टमा नेपाल परेको छ र यो नेपाल परिसकेपछि यसको सूचीमा पर्नुका कारण यसको असर र यसबाट हट्न हामीले गरिरहेको प्रयासका सन्दर्भमा आजको अन्तर्संवाद केन्द्रित गर्यौं। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।